Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
काम गर्ने जोश र जाँगर भए पैसा कमाउन बाहिर जानु नपर्ने सुर्खेतको बानेखोलाका किसानको भनाई, तरकारीमा राम्रो आमदानी गर्न सफल।
तहगत राज्य संरचनामा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सभाले पहल गरिरहेको अध्यक्ष तिमिल सिन्हाको दावी, प्रदेशको विकासका लागि प्रदेश नै तात्नुपर्ने सुझाव।
आँखाको ज्योति गुम्ने प्रमुख कारण मोतियाबिन्दु, नेपालमा वर्षेनी 70% मोतियाबिन्दुको कारण ज्योति गुमाउने गरेको सरकारी तथ्याङ्क।
र एबिसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगितामा नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पराजित, क्रिकेट टोलीको वरियताक्रम यथावत। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट मधुबन विसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले स्थानीय प्रदेश र संघको तहगत राज्य संरचनामा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सभाले पहल गरिरहेको बताउनु भएको छ। कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय र प्रदेश स्थायी अधिकार सम्पन्न बनाउन आवश्यक छलफल भइरहेको बताउनुभयो।
राष्ट्रिय सभाले तहगत राज्य संरचनाका समस्याको पहिचान र समाधानका लागि आवश्यक समन्वयको पहल गरिरहेको छ। संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको निर्माणको अवस्था र स्रोत साधनको उपलब्धता बारे राष्ट्रिय सरोकार तथा समन्वय समिति मार्फत सातै प्रदेशका राजधानीमा उपस्थित भएर राष्ट्रिय सभाका माननीय सदस्यहरूले अन्तर्क्रिया गर्नुभएको छ। सिङ्गो राष्ट्रिय सभाको प्रयास प्रदेश र स्थानीय तहमा नै बढीभन्दा बढी अधिकार र स्रोत साधन जान सकोस् भन्ने नै रहेको छ।
उहाँले च्याउ, झ्याउ र स्याउबाट कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ। कर्णाली प्रदेशलाई सम्बोधन गर्दै डोल्पाका पाटनमा पाइने यार्सा, झ्याउ, पाँच औँले लगायतका बहुमूल्य जडीबुटीको संरक्षण र यसको अवैध चोरी निकासी रोक्न सके मात्रै आधा गरिबी हट्ने दावी गर्नुभयो। कर्णाली प्रदेशको पर्यटकीय हिसाबले समेत उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै मुगुको रारा र फोक्सुन र ताल जस्ता ताल तलैयामा पर्यटक भित्राउन प्रदेश सरकारले पहल गर्नुपर्ने उहाँको सुझाव छ।
कर्णाली करिडोरलाई पवित्र धार्मिक तीर्थस्थल मान सरोवरको प्रवेशद्वारका रूपमा विकास गर्नुपर्छ। पूर्वाधार निर्माण नगरी पर्यटन विकासको आशा गर्न सकिँदैन। रारा, सेफ, पोक्सुन्डो जस्ता उच्च हिमाली क्षेत्रमा रहेका ताल तलैयाको कर्णाली प्रदेशलाई पर्यावरणको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन सक्छन्। यसका लागि पर्यावरणीय सम्पदा संरक्षण र समुचित उपयोगको दीर्घकालीन योजना पनि आवश्यक छ।
कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर र कोहलपुर सुर्खेत सडक खण्डको विस्तारमा प्रदेश सरकारले नै पहल गर्नुपर्ने अध्यक्ष तिमिल सिन्हाको जोड छ। प्रदेश सभाको अर्को बैठक आउँदो 4 गते बस्नेछ।
वीरेन्द्रनगर नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न गौशाला निर्माणको तयारी भइरहेको जनाएको छ। छाडा पशु चौपायाले वीरेन्द्रनगरको मुख्य बजार लगायतका ठाउँमा सडक दुर्घटना लगायतको जोखिम बढाएको गुनासो बढिरहेका बेला नगरपालिकाले यस्तो बताएको हो। नगरपालिकाले वडा नम्बर 2, 11 र 13 गौशाला निर्माण हुने जनाएको छ। निर्माणाधीन अवस्थामा रहेका नमुना गौशालामा छाडा पशु चौपायाको व्यवस्थापन गरी जैविक मल, विषादी र बायोग्यास उत्पादन गर्ने लक्ष्य समेत लिएको नगरपालिकाको दावी छ। पहिलो चरणमा नगर क्षेत्रभित्रमा छाडा चौपायाको व्यवस्थापन गर्नकै लागि गौशालाको निर्माण प्रक्रिया थालिएको जनाइएको छ। वीरेन्द्रनगर नगरपालिका, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र केही व्यवसायको पहलमा गौशाला निर्माण गर्न लागि हो। वीरेन्द्रनगरमा झन्डै 2 बिघा जग्गामा 20 वर्षका लागि भाडामा लिएर गौशाला निर्माण गरिएको केपी व्यवसाय प्रणालीका सञ्चालक कृष्ण प्रसाद ढकालले जानकारी दिनुभएको छ। वार्षिक 2.5 लाख रुपियाँ भाडा दिने गरी यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। जथाभावी छोडिएका पशु चौपायले सडक दुर्घटनाको जोखिम र अव्यवस्थित भएको कारण गौशाला निर्माण प्रक्रिया अघि बढाइएको वीरेन्द्रनगर नगरपालिका अनुगमन शाखाका अधिकृत टंक प्रसाद आचार्यले बताउनु भएको छ। अहिले नगरको तीनवटा वडामा निर्माण गर्न लागिएको गौशाला मार्फत जथाभावी छाडिएका पशु चौपायलाई पनि व्यवस्थित गर्ने दावी पनि उहाँले गर्नुभएको छ।
सुर्खेतको वीरेन्द्रनगर १० बामेखोलाका कृषक बीरबहादुर रावतले तरकारी खेती गरेर राम्रो आमदानी गर्न सफल हुनुभएको छ। गाउँघरमा परिवारसँगै बसेर उहाँले वार्षिक ३ लाखसम्म आमदानी गर्न सफल हुनुभएको छ। काम गर्ने जोस र जाँगर हुने हो भने आफ्नै ठाउँमा पनि बसेर मनग्गे आमदानी गर्न सकिन्छ भन्ने उहाँ गतिलो उदाहरण समेत बन्नु भएको छ। यसै सन्दर्भमा मैले उहाँसँग तरकारी खेती गरेर कसरी सफल हुनुभयो भनेर सोधेको छु।
अहिले छ काँक्रा छ, बोडी छ, सिमी छ, त्यो चिप्ले घन्टी छ, यस्तो अरू काउलीहरू बिउ पनि राखिरहेछ। त्यो तरकारीहरू आयोजन जति हुन्छ त्यति गरिरहेछ। अझै हाम्रो हौसला बढिरहेछ, अझै पनि गरौँ, गरेपछि केही आयोजनहरू हुने रहेछ गरेपछि भनेर।
यो काँक्रा जुन लगाइरहनु भएको छ यहाँले, हामीले फलिरहेको पनि देख्यौँ, कति बिक्री गर्नुभयो
यसमा सर? दुई लड निकाल्दाखेरि एक लडमा एक कुन्टल 50 किलो आएको थियो, फेरि अर्को लड निकाल्दाखेरि 3 दिन पछाडि निकाल्दाखेरि 1 कुन्टल हिजो आएको थियो सर।
यो 3 दिनमा निकाल्नुहुन्छ?
हजुर, 3 दिनमा 1 कुन्टल 1.5 कुन्टल निस्किन्छ सर।
1 कुन्टललाई कति पर्छ काँक्रालाई?
1 कुन्टललाई पहिले त सर कुन्टललाई 5,000 बेचियो, तर अहिले घट्दै घट्दै जाँदाखेरि अहिले 2,500 कुन्टलमै बेचिएको छ।
कहाँ लिएर बेच्नुहुन्छ?
हामी वीरेन्द्रनगर लगाएर बेच्छौँ सर।
काँक्रा सँगसँगै बोरी पनि लगाउनु भएको छ यो, र अन्य तरकारी गरेर वर्षमा चाहिँ कति जति आम्दानी हुन्छ तरकारी खेतीबाट?
तरकारी खेतीबाट सर राम्रो आम्दानी अब समयले साथ दिएपछि त्यही 80-90 हजार जतिको मान्छ एउटा आम्दानीमा एउटा लडमा
एक सिजनमा। भनेपछि कति सिजन लगाउनुहुन्छ सबै यहाँ? बेमौसमी तरकारीहरू पनि लगाउनुहुन्छ यहाँले कि के गर्नुहुन्छ?
बेमौसमी अब पहिला सबै उहरू टोनेलहरू दिएको थियो सबै डेरेन हाउसहरू, हो त्यो अहिलेलाई छैन सर। त्यही फागुन चैतबाट सुरु गराउँछौँ, फागुन चैतबाट सुरु गरेर फागुन महिना लगाएको असाढको महिना उत्रिन्छ, त्यसपछि यो असाढमा लगाएर अनि भदौ असाढमा उत्रिएर फेरि लगाउँछौँ। 3 सिजनमा लगाइन्छ यो तरकारीको बिउ बिजन अनि मल यताउति सबै कटाएर 3 लाख जति हुन्छ सर।
एक्लै गर्नुहुन्छ कि यो अरू कोही पनि हुनुहुन्छ तपाईँको यो व्यवसायमा?
व्यवसायमा अब आफूले नसके नभ्याएपछि 2-4 जना मान्छे लगाएर पनि अलिक गाह्रो हुने सिजन लगाइन्छ सर। हजुर,
जस्तो यो अहिले टनेलहरू पनि देखियो बनाएको, यो जुन एउटा राम्रो खालको तरकारी बनाउनु भएको छ, यो बनाउनु पर्छ भन्ने सोच यहाँलाई चाहिँ कसरी आएर कसरी गर्नुभयो यहाँले?
यहाँ हाम्रो जन्मकी कृषि सहकारी सर आएर यस्तो गराएपछि आयार्जन पनि बढ्छ, दुःख पनि पाउनुहुन्छ, ठ्याङ्ग्रा पनि लाग्दैन भन्ने सरले गराउँदाखेरि त्यही अनुसार गरायो, राम्रै भयो।
अनि जस्तो यो तरकारी खेती गरिरहँदा चाहिँ अलिकति समस्या चाहिँ के हुन्छ तपाईँहरू? अलिकति यो तरकारीमा रोग किराहरूदेखि लिएर अन्य खालको समस्याहरू पनि हुन्छ नि, तपाईँलाई चाहिँ के समस्या देख्नुहुन्छ?
त्यो हामीलाई बढी जस्तो सर यो अलिक पहेँलो रोग र अनि यो बुटा काट्ने रोग बढी समस्या छ। यो सानो बुट्टा जोगाउँदा हुन्छ, सानैमा अलिक किराले काट्छ, त्यसपछि गएर अलिक ठुलो भइसकेपछि ठ्याक्कै ठेलाबाट पहेँलो नभएर माथि टुप्पोबाट पहेँलो हुँदै जाने समस्याहरू यस्तो छ।
जस्तो अब यो कृषकले पाउने केही अनुदानका कुराहरू यहाँले चाहिँ यहाँ अब स्थानीय तह तपाईँको नजिकै वडा कार्यालय पनि छ, त्यहाँबाट केही त्यस्तो सहयोगहरू पाउनु भएको छ यहाँले?
अहिलेसम्म केही पाएको छैनौँ सर।
जानुहुन्छ कि नै माग गर्नको लागि?
त्यस्तो माग गर्नु पनि अहिले त्यसलेसम्म त एकचोटि त भनेको सर, त्यसरी आउनु होला तपाईँहरू, यस्तो क्षति भएपछि यस्तो भएपछि हामी हेरफेर गर्छौँ, हामीहरू केही न केही समस्याहरू गर्छौँ त भन्नुभयो। अहिलेसम्म कसैले केही गर्नु भएको छैन। हामीले अलिक सिँचाइको समस्या छ सर, अहिले बर्खामा त ठिकै छ, अलिक पछि हामीलाई असोज कार्तिकदेखि पानी अलिक टाढा छ, उता खोला छ तल खोला छ, अलिक सिँचाइको अलिक असुविधा छ सर।
के गर्नुपर्छ त्यहाँबाट बोकेर लिएर पानी चार्ने हो?
पहिला त बोकेर पनि ल्याइयो सर, अहिले मोटरको उ गराउँदाखेरि मोटरको उसले गराउँदाखेरि सिँचाइ गराइहाल्छ, त्यसमा पाइपको समस्या मोटरको समस्या यस्तै छ अब आयोजन कुमाउँदाखेरि।
र यो चाहिँ टनेल बनाउन सिकाउनु भयो, यसरी व्यवसायिक रूपमा तपाईँले तरकारी खेती गर्न सिकाउनु पऱ्यो, अहिले यसरी गरिरहनु भएको छ, योभन्दा पहिला चाहिँ तपाईँले यसरी गर्नु भएको थियो कि थिएन?
यस्तो थिएन सर, पहिला त हामीले त्यस्तै सादा आफ्नै हिसाबले गराइन्थ्यो, अब रोग लाग्यो पनि त्यस्तै सडेर जाने भयो, नलाएपछि राम्रोसित आफै केही आर्जन भएपछि गरौँ, नत्र त्यस्तै छ।
तपाईँहरू जस्तो उत्पादन गरेको तरकारीहरू सहजै रूपमा बिक्री हुन्छ कि एकदम साउजीले जुन व्यापारीले चाहिँ भनेको मूल्यमा थोरै मूल्यमा दिनुपर्छ? के छ त्यो उत्पादन गरेको चिज चाहिँ बिक्री वितरणको समस्या कस्तो छ तपाईँको यहाँ?
अहिले बिक्री वितरणको खासै त्यति समस्या छैन, तर रेट भाउ पहिलाभन्दा धेरै अलिक कम भयो, यस्तो भयो उस्तो भयो भन्ने अब व्यापारीहरूले भन्छन् सर। र पहिला त 60-50 किलो थियो, 50-60 रुपियाँ किलो थियो, अहिले अब 30-25 त्यसैमा बिकिरहेको छ, तर बिकन त्यति गाह्रो त भएको छैन, अन्त बिकिरहेको छ ठिकै हिसाबले।
हामीसँग छिमेक सेरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले काम गर्ने जोश र जागर भए पैसा कमाउन बाहिर जानु नपर्ने सुर्खेतको बामे खोलाका किसानको भनाई, तरकारीमा राम्रो आमदानी गर्न सफल, तहगत राज्य संरचनामा देखिएको समस्या समाधान गर्न राष्ट्रिय सभाले पहल गरिरहेको अध्यक्ष तिमिल सिन्हाको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, स्थानीय सभाको बैठकले स्वच्छ पिउने पानीको पहुँच लगायतका विषयमा सल्यानको कपुरकोट गाउँपालिकालाई ध्यान आकर्षण गराएको छ। वडा नम्बर 3 रहेको स्थानीय सभाको बैठकले गाउँपालिकालाई स्वच्छ पिउने पानीको पहुँचमा र सामुदायिक विद्यालय सञ्चालनका लागि अभिभावकले शुल्क उठाउनु पर्ने बाध्यतालाई हटाउन गाउँपालिका ध्यान आकर्षण गराउने निर्णय गरेको हो। वडा नम्बर 3 वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक मीन बहादुर सेनले गाउँपालिकामा कृषि उपज बजार केन्द्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ। उहाँले परियोजनामा पैरवी सल्लाहकार भोला भट्टराई, स्थानीय तथा साझेदारी मञ्च उठ्ने सवाल र स्थानीय तहले प्रदान गर्ने सेवा प्रभावलाई पनि प्रभावकारी बनाउन सुझाव दिनुभएको छ।
बाङ्मया चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा ब्रेनरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। करिब 25 श्रष्टाहरूको सहभागिता रहेको कार्यक्रममा साहित्यकार कवि राजेन्द्र प्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो। 2035 जागिरको लागि पहिलोपटक सुर्खेत आउनुभएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्रा सुरुवात गरेको बताउनु भएको छ। उहाँले सुर्खेत भौतिक रूपमा मात्र परिवर्तन भई बौद्धिक रूपमा समेत परिवर्तन भएको उल्लेख गर्नुभएको छ। साहित्यले समेत यस क्षेत्रमा निकै फट्को मारेको पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनु भएको छ। रचना वाचन कार्यक्रममा साहित्यकार डाक्टर दीपक गौतमले कार्यक्रमको समीक्षा गर्दै साहित्यकारहरू समाज परिवर्तनका संवाहक भएकाले साहित्यिक रचनाले समाजलाई सकारात्मक दिशातर्फ लैजान प्रेरित गर्ने बताउनु भएको छ। यस्तै महेन्द्र चन्द्र महासागर, सरस्वती पन्त, देवकी तिमिल सिन्हा समीक्षा, पहल असीम थापा, भीम परिया लगायतले गजल, मुक्त, कविता, गेडी जस्ता रचनाहरू वाचन गर्नुभएको थियो। कार्यक्रम बाङ्मय चौतारीका अध्यक्ष गणेश भक्त गौतमको अध्यक्षतामा सम्पन्न भएको हो भने यस कार्यक्रमको सहजीकरण कर्णाली साहित्यिक समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले गर्नुभएको हो।
डोटीमा 2 बसमा लुटपाट भएको छ। अछामबाट कैलालीतर्फ हिँडेको N4K 7279 र N5K 7121 नम्बरको बसमा लुटपाट भएको हो। लुटेराले नगद 90,000 केही गहना समेत लुटेको र उनीहरूको कुटाइबाट बस मालिक तेजबहादुर मल्लसहित 3 यात्रु घाइते भएको प्रहरीले बताएको छ। गाडी अगाडि बज्न खोज्दा पछाडिबाट ढुङ्गा प्रहार गरेको र गाडी रोकेर बाहिर निस्कन लाग्दा आक्रमणकारीले कानमा मुक्का हानेको मल्लले बताउनुभयो। आफ्नो सुनको सिक्री तथा सुनको औँठी समेत लुटेराले लगेको उहाँको भनाइ छ। मल्लको गाडी अगाडि बढेपछि करिब 10-15 नै असामबाट मोहन मल्लको N5K 7121 नम्बरको बस पनि ढुङ्गामुडा सहित राति 8:30 बाटो छेकेर बसेकाहरूले लुटेको घाइते हुनुभएका अर्जुन कुँवरले बताउनुभयो। 81 गाडी रोक्न खोज्दा 10-12 का समूहमा आएकाहरूले चालक र साहुलाई सुरुमै नियन्त्रणमा लिएर हातपात गरेको बताइएको छ। झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुङ्गामुडा गरेको बताइएको छ।
नागरिक समाजका अगुवाहरूले बागेश्वरी मन्दिरमा सटर बनाउने विषयमा गुरु योजना बनाएर अघि बढ्न सुझाव दिएका छन्। उनीहरूले द्विपक्षीय छलफलबाट समस्याको समाधान निकाल्नुपर्ने आउन ल्याएका छन्। विकासका लागि नागरिक सरोकार मञ्चले बागेश्वरी मन्दिर विकास परियोजनाका विषयमा गरेको छलफलमा संस्कृतिविद डाक्टर राजकुमार सुवेदीले मास्टर प्लान नबनाएसम्म केही सटरले मात्र बागेश्वरीको विकास हुन नसक्ने तर्क गर्नुभएको छ। बागेश्वरी मन्दिरका शोधकर्ता डाक्टर सुवेदीले मन्दिरको दीर्घकालीन हितका लागि मास्टर प्लान बनाउन सुझाव दिनुभएको छ। पर्यटन मन्त्रालयले बागेश्वरी मन्दिरको गुरु योजनाका बारेमा धेरै पहिले खाका तयार गरेको भए पनि त्यो अघि बढ्न नसक्नु चिन्ताको विषय बनेको सुवेदीको भनाइ छ। बागेश्वरी मन्दिर परिसरमा नयाँ सटर बनाउन थालिएपछि त्यसको पक्ष विपक्षमा केही दिनदेखि बहस हुँदै आएको छ।
कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आर्थिक रूपमा चहल पहल समेत वृद्धि भएको छ। त्यस क्षेत्रमा बजारमा हुने जग्गाको मूल्यदेखि अन्य कारोबार समेत बढेको जनाइएको छ। कर्णाली करिडोरको खुलालादेखि बाजुरा धुलाचौरसम्म 80 किलोमिटर सडक खण्डमा सवारी साधन चल्न थालेका छन्। कर्णाली करिडोरको 80 किलोमिटर सडकमा यातायात साधन चल्न थालेपछि कालीकोटका सानी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका, पताल गाउँपालिका र राजकोट नगरपालिकाका 60,000 भन्दा धेरै नागरिक लाभान्वित भएका छन्।
डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा यही भदौ 24 गतेदेखि 28 गतेसम्म डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजत जयन्ती हुने भएको छ। हिजो सुर्खेतको ब्रेन्डरमा पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष 2020 को प्रसार प्रसार समेत हुने गरी महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ। नेपाल भ्रमण वर्ष 2020 टेवा पुर्याउने उद्देश्यले यही भदौ 24 देखि 28 गतेसम्म डोल्पो महोत्सव गर्न लागिएको डोल्पो महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्बो थापा भोटेले जानकारी दिनुभएको छ। दर्शन डोल्पोको आर्जन शान्तिको भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको पनि उहाँले बताउनु भएको छ। डोल्पा क्षेत्रको पर्यावरणीय पर्यटनलाई प्रोत्साहन गरी डोल्पामा पर्यटन बढाउने उद्देश्य पनि महोत्सवको रहेको छ। डोल्पावासीले भोग्नु परेका समस्या तथा सम्भावनाका बारेमा सरकारको ध्यान आकर्षण गराउने र पर्यावरणीय पर्यटनलाई प्रबन्धन गर्ने आयोजकको भनाइ छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्। मेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। भारतबाट भन्सार सरी नेपाल भित्रिएका करिब 44,000 रुपियाँ बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले गुलुमा नम्बर 40 प्रहरी नायब उपरीक्षक नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 17 हड्डी चोक नजिकैबाट कपडा सहित पक्राउ गरेको जनाएको छ। गस्ते टोलीलाई देखेपछि तस्करहरू कपडा बीचमै छोडेर भागेको गुलमाका सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज बोहराले बताउनुभयो। बरामद गरिएका कपडा लेडिज सुट 54 थान, लेडिज कुर्ती 54, त्यसै गरी कपडा तान्ने रोल 18 अर्थात 432 मिटर रहेको उहाँले बताउनु भएको छ। बरामद गरेको कपडा भन्सार कार्यालयमा बुझाइएको छ।
नेपालमा वर्षेनी 70% आँखाको ज्योति गुम्ने कारण मोतियाबिन्दु रहेको पाइएको छ। नेत्र ज्योति संघ नेपालले नेपालमा हुने दृष्टिविहीनताको मुख्य कारण मोतियाबिन्दु देखिएको जनाएको हो। नेपालमा प्रत्येक 100 जनामा 0.81% मोतियाबिन्दुको समस्या रहेको पनि संघको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष विश्वभर मोतियाबिन्दुका कारण झन्डै 8 करोड मानिस प्रभावित भएका छन्। दृष्टिविहीनताको प्रमुख कारणमा 51% मोतियाबिन्दु रहेको र त्यसपछिको कारणमा जलबिन्दु 8% रहेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क छ। मोतियाबिन्दु जुनसुकै उमेर समूहलाई लाग्न सक्ने भएकाले समयमै उपचार गराउन चिकित्सकहरूले सुझाव दिँदै आएका छन्।
मोबाइल सेवा प्रदायक नेपाल सेटेलाइट कम्पनीको लाइसेन्स खारेज भएको छ। हेलो नेपाल नामबाट मोबाइल सेवा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी तथा नवीकरण शुल्क नबुझाएपछि प्राधिकरणको बोर्डले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। व्यवसाय अजय सुमार्गीको नाममा रहेको कम्पनीले दूरसञ्चार प्राधिकरणलाई बक्यौदा स्वरूप 79,92,00,000 रुपियाँ बुझाउन बाँकी छ। कम्पनीको लाइसेन्स खारेज भएसँगै मध्य र सुदूरपश्चिम क्षेत्रमा सेवा दिइरहेको हेलो नेपालको सेवा समेत बन्द भएको छ। प्राधिकरणले असार मसान्तसम्म सबै रकम बुझाउन निर्देशन दिए पनि कम्पनी सर्वोच्चमा गएपछि निर्देशन खारेज गरिएको हो। तर दूरसञ्चार बोर्डको बैठकले भदौ 1 गतेसम्म पहिलो किस्तामा 7 करोड रुपियाँ बुझाउन निर्देशन दिएको थियो।
भेरी खबरमा अब लागौं खेल खबरतिर। घरेलु टोली नेपालले एबीसी प्रो सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको आफ्नो पहिलो खेल गुमाएको छ। लगन खेल स्थित आर्मी कवर हलमा भएको पहिलो आफ्नो खेलमा नेपाल बलियो टोली किर्गिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। किर्गिस्तानले 25-23, 25-22 र 25-21 सेटमा खेल जितेको हो। समूहमा एमा रहेको नेपाल र किर्गिस्तानसँगै मालदिव्स पनि रहेको छ। नेपालले अब मालदिप्सलाई हराउन सके पनि सेमी फाइनल सम्भावना भने कायम रहनेछ। यतासम्म बीमा भने तुर्कमेनिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन्। हिजै भएको खेलमा तुर्कमेनिस्तानले पनि विजयी सुरुवात गरेको छ। अफगानिस्तानलाई 3-1 सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी सुरुवात गरेको हो। लगनखेल स्थित आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कबडहलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई 32-30, 16-25, 27-25 र 26-24 को सेटमा पराजित गरेको हो।
यस्तै हिजोरी भएको अर्को खेलमा उज्बेकिस्तानले बङ्गलादेशलाई 3-0 को सोझो सेटमा पराजित गर्दै उज्बेकिस्तानले विजयी सुरुवात गरेको छ। त्रिभुवन आर्मीको शारीरिक तालिम केन्द्र तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा उज्बेकिस्तानले बङ्गलादेशलाई 25-16, 25-23 को सेटमा पराजित गरेको हो। जितसँगै समूह बीको उज्बेकिस्तानले 2 अङ्क जोडेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी T20 को वरियतामा नेपाल यथावत रहन सफल भएको छ। आइसिसीले सार्वजनिक गरेको T20 को नयाँ वरियतामा नेपाल 11 स्थानमा यथावत रहेको हो। नेपालले गत महिना मलेसियासँगको 2 खेलको T20 र सिङ्गापुरमा सम्पन्न आइसिसी T20 विश्वकप छनौट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन। एसोसिएट राष्ट्रमध्ये T20 वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालभन्दा तल 2 टेस्ट राष्ट्र जिम्बाब्वे र आयरल्यान्ड रहेका छन्। T20 वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इङ्ल्यान्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन्। यस्तै 4 स्थानमा भारत र 5 स्थानमा अस्ट्रेलिया परेका छन्। खेल खबरसँगै बेला बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
काम गर्ने जोश र जाँगर भए पैसा कमाउन बाहिर जानु नपर्ने सुर्खेतको बामे खोलाका किसानको भनाई। तरकारीमा राम्रो आमदानी गर्न सफल।
तहगत राज्य संरचनामा देखिएको समस्या समाधान गर्न राष्ट्रिय सभाले पहल गरिरहेको अध्यक्ष तिमिल सिन्हाको दावी। प्रदेशको विकासका लागि प्रदेश सरकारले तात्नुपर्ने सुझाव।
आँखाको ज्योति गुम्ने प्रमुख कारण मोतियाबिन्दु। नेपालमा वर्षिनी 70% मोतियाबिन्दुका कारण ज्योति गुमाउनु परेको सरकारी तथ्याङ्क।
र एफसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगितामा नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पराजित। क्रिकेट टोलीको वरियताक्रम यथावत। हवस् त यसलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विषय र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।